والوزن يومئذ الحق. اروس روز وزن ہوگا تو حق ہی میں ہوگا. اور دوسرا اس کا ترجمہ کیا ہے؟ اور وزن تو اس دن حق ہی کا ہوگا. فمن ثقلت موازینہ فاولئک هم المفلحون. بس جس کے پلڑے اس دن بھاری ہوں گے تو وہی لوگ فلاح پانے والے ہوں گے. اور آیت 9, فمن خفت موازینہ فاولئک الذین خسروا انفسهم بما كانوا بآیاتنا یظلمون. اور جس کے پلڑے ہلکے ہوں گے تو یہی لوگ وہ ہوں گے جنہوں نے اپنے آپ کو ہلاک کر لیا بس سبب اس کے کہ وہ ہماری آیتوں سے ناانصافی کرتے تھے. آپ اس آیت کے اوپر تھوڑا سا غور کریں, یہ دونوں آیات بڑی اہم ہیں. امت مسلمہ یہ سوچتی ہے کہ اگر آج ہم نے خود نماز روزہ کر لیا تو یہی کافی ہے, اور ایک بڑا بنیادی کام چھوڑا ہوا ہے جس کے لیے اللہ نے دنیا میں بھیجا. اللہ تعالیٰ اس کی بات کرتے ہیں یہاں کہ جب کوئی چیز آپ کے اوپر فرض ہوتی ہے تو فرض کی زیادہ پکڑ ہوتی ہے. ایسی ہے نا, دیکھیے آپ اور میں ابھی ظہر کی نماز نہ پڑھیں اور یہاں سے فارغ ہونے کے بعد تسبیح نماز پڑھ لیں, کیا وہ تسبیح نماز ہمیں کفایت کرے گی؟ نہیں کرے گی نا. فرائض کا وزن ہوتا ہے, نوٹ کیجئے گا, کیونکہ یہاں اعمال کے وزن کی بات ہے. یہاں اس آیت کے دو مختلف مفہوم سمجھ آتے ہیں. پہلی بات ہے کہ قیامت کے دن ہر عمل تلے گا, میرا بھی تلے گا, آپ کا بھی تلے گا, ہم سب اپنے اعمال کو وہاں تلتا ہوا دیکھیں گے. کیسے تلے گا؟ نمبر ایک, اللہ تعالیٰ ہماری نیکیوں اور ہماری بدیوں کو جسم دے دیں گے. سمجھے, جیسے کسی کا صدقہ تھا نا, اب صدقہ آج پیسے کی صورت میں تو اللہ اس پیسے کو ایک شکل دے دیں گے. پیسہ تو اپنی جگہ بھی ایک وزن رکھتا ہے. کوئی کسی کے ساتھ اچھے اخلاق سے پیش آتا ہے, ہو سکتا ہے اللہ اس کو وہاں ایک گھوڑے کی شکل میں لے آئے, پھر وہ چیزیں تلے گی. سمجھ آ رہی ہے, نیکیاں مجسم بن جائیں گی. ٹھیک ہے, ایک دوسرا اس کا طریقہ کیا ہوگا میزان میں, اور وہ کیا ہے کہ اللہ ان اعمال ناموں کو تولے گا جس میں نیکیاں اور بدیاں لکھی گئی تھی. جیسے دفتر پیپرز کاپیاں تلیں گی, آپ کے یہ جو نوٹس آپ لکھ رہے ہیں یہ تلیں گے, کیا آپ اس میں قرآن پاک کی آیتیں لکھتے تھے. ٹھیک ہے, پھر اسی طرح سے تیسری اس کی تفسیر کی جاتی ہے کہ صاحب عمل کو تولا جائے گا. حدیث میں آتا ہے کہ عبداللہ بن مسعود کی بہت دبلی پتلی ٹانگیں تھیں, ایک موقع پہ کھجوریں توڑنے کے لیے درخت پہ چڑھے تو منافقوں نے ان کی دبلی پتلی ٹانگوں کا مذاق اڑایا. تو اللہ کے نبی نے کہا کہ آج ابن مسعود کی دبلی پتلی ٹانگوں کا مذاق کرنے والے نہیں جانتے کہ کل میدان محشر میں ان کی ایک ایک ٹانگ احد پہاڑ سے وزنی ہوگی. اسی طرح ایک روایت میں آتا ہے کہ قیامت کے دن ایک موٹے تازے کافر کو لایا جائے گا جہنمی کو, اور اعمال نامے میں اس کا وزن مچھر کے پر کے برابر بھی نہیں ہوگا. تو والوزن یومئذ الحق, اور اگر آپ اس کو حق کے دوسرے معنوں میں لیں تو مطلب کیا ہے کہ وزن اس دن صرف حق کا ہوگا. آج دنیا میں باطل بہت پنپتا ہوا اور پھیلتا ہوا دکھتا ہے, لیکن حقیقت یہ ہے کہ یہ قیامت کے دن بالکل ہلکا ہوگا. صورت میں انشاءاللہ ہم پڑھیں گے حق اور باطل کی مثال میں کہ باطل جھاگ ہے, اوپر بہت پروپیگنڈا ہوتا ہے لیکن اندر کچھ نہیں ہوتا اس کے. اس کے برعکس حق تھوڑا بھی ہو نا تو اس کے اندر بہت وزن ہے. کرو کیا, حق کا ساتھ دو. آج آپ باطل پیش کریں آپ کے ساتھ فوجوں کی فوجیں جمع ہو جائیں گی, حق پیش کرتے ہیں تو لوگ مخالفتیں اور تنقید اور کمپیریزن, فلاں تو کہتا ہے ایسے ٹھیک ہے, فلاں کہتا ہے یہ ہے وہ ہے. تو اللہ کہتے ہیں کہ حق تھوڑا رکھ لو لیکن اس کو بدلو نہیں. ہم کیا چیز پسند کرتے ہیں؟ پیور. پیور چیز تھوڑی بھی ہم کہتے ہیں ٹھیک ہے, ایک گھونٹ بھی بہت ہے, اور کوئی کہ اس میں ایک گلاس پانی ڈال کے اس کو امپیور کر کے چینی کا پانی ڈال کے جوس کے ڈبے میں ڈال دو, کتنے لوگ لیتے ہیں ایسے جوسز. بالکل یہی بات ادھر بتا دی کہ قیامت کے دن یہ تمہارے ساتھ ہونے والا ہے. تھوڑی سی بات کریں گے میزان پہ. یہ جو لفظ ہے نا موازین یا میزان, اصل میں یہ کیا ہے؟ وزن سے. اس کا روٹ کیا ہوگا؟ واز آل نون. میزان موازین یہ سب ایک ہی لفظ کے ساتھ ملے ہوئے ہیں. تولنے کے آلے ترازو کو بھی کہتے ہیں. اب ہم اپنے عمل پہ تھوڑی سی بات کرتے ہیں کہ قیامت کے دن اعمال کس بنیاد پہ تولیں گے. آپ کو ایک چھوٹی سی مثال دوں گی, آپ اپنی امیجینیشن میں لے جائیں, اور کبھی نہ کبھی ہر عورت نے تجربہ کیا ہوتا ہے. آپ کے پاس 10 تولے کا ایک سونے کا سیٹ تھا شادی کا, آپ پہنتے بھی نہیں, ضرورت پڑ گئی, آپ کہتے ہیں اس کو بیچ دیتی ہوں, بیچ کے جا کے اس کو پیسے کو استعمال کر لیتی ہوں. कोई पूछता कितना, आप कहते 10 तोले का, अच्छा 1 तोला इतने का, इसका तो इतने पैसे आ जाएंगे। घर से आप एस्टिमेशन करते हैं, आप जब सुनार के पास वो सेट लेके जाते हैं तो क्या उसका वजन करके आपको 10 तोले के पैसे दे देगा? सबसे पहले क्या करेगा, टांका निकालेगा, फिर मोती काटेगा, लड़ियां निकालेगा, खोट निकालेगा, फिर नए पुराने सोने का निकालेगा, फिर वजन निकालेगा, और हो सकता है कि उसके मुताबिक उस 10 तोले में से 5-6 तोले सोना निकले। होता है ऐसा कि नहीं? वो कहते प्योर तो इतना है। ये कल मेरे और आपके हम लोगों के साथ होता है। हम 20 तोले की तहज्जुद लेके गए, पता चला कोट कपड़ के बाद वो 5 की भी नहीं निकली। और बाज दफा हम खोखली रियाकारी वाली सेल्फ प्रोजेक्शन वाली नेकियां आर्टिफिशियल सोने का पानी चढ़ा के ले जाएंगे। अल्लाह कहेगा सब फेंक दो, इसको जालसाजी में पकड़ दो। बड़ी जबरदस्त आयत है। क्यामत के दिन हमारे आमाल में से टांका भी निकलेगा, खोट भी निकलेगी, पॉलिश भी निकलेगी, मोती भी निकलेंगे, नए पुराने का करके। असल में जो पीछे खलूस और चंद चीजें आपको अब लिखाती हूँ कि वजन किसका होना है। यकीन करें इस आयत को पढ़ के तो दिल करता है बंदा सब छोड़ के कोने में जाके रोना शुरू करते है, ठावे मार मार के रो लो। लोग कहते हैं आप कितनी नेकियां करते हैं, आप कितने लोगों को फायदा देते हैं, जाके देखो असल क्या है, कितना अंदर। चंद चीजों की जस्ट एक लिस्ट आपको दूंगी। पहले बता दूं कि नायतों पे एक सीडी भी है, किसके पलड़े भारी, दावा सीडी के नाम पे। अगर चाहें तो इंशाल्लाह बनवा के अगले वीक में दो स्टूडेंट्स को दे देंगे। आप लोग सुने उसको बहुत डिटेल से, हमने आरकेपी में पढ़ा था, स्वीलुल जन्ना में भी हमने इसको बहुत डिटेल से किया था, लेकिन आज सिर्फ आपको खुलासा देना चाहूंगी कि क्यामत के दिन किस चीज का वजन होगा। सबसे पहले खलूस, खालिस खालिस अल्लाह के लिए कोई अमल। आपका ये कुरान सीखने के लिए आना सिर्फ उस दिन कबूल होगा जिस दिन सिर्फ और सिर्फ अल्लाह के लिए आएंगे। नंबरों के लिए आते हैं, रोब के लिए आते हैं, रोब किसी के ऊपर बढ़ाई के लिए आते हैं, रियाकारी के लिए आते हैं। कुछ नहीं मिलना और मुझे भी नहीं मिलना, जो आपको नहीं मिलना मुझे तो उससे ज्यादा नहीं मिलना, इसलिए मैं अपने ऊपर ही लूंगी। खलूस पैदा करें और इसके लिए सारी जिंदगी आपको खालिस करना पड़ता है। मैं खलूस लफ्ज को पंजाबी में या उर्दू में देखूँ ना तो मांझना आता है, मांझो। कढ़ाई बोलते हैं ना स्टील वूल, उसके साथ बर्तन मांझते हैं। कभी कभी बर्तनों के ऊपर कालस जम जाती है, कभी चिकनाई होती है, फिर आप उसमें थोड़ा सा वो विम टाइप पाउडर डाल के फिर उसको रगड़ते हैं, फिर चमक निकलती है। तो खालिस करने के लिए मेहनत तो करनी पड़ेगी हर वक्त, इसके लिए आपको मेहनत करनी पड़ेगी। फिर दूसरी चीज कि मेरा और आपका वो अमल सुन्नत से कितना करीब था। आप शादी पे 10,000 पाउंड भी लगा दें, उस शादी का अजर या बदला निकलेगा कि वो सुन्नत के कितनी करीब थी। लेकिन सुन्नत है रसूल, गैरों की सुन्नत नहीं। फिर तीसरी चीज जो हमारे आमाल का वजन बढ़ा देती है वो क्या है कि किन हालात में नेकी की थी। कभी कभी नेकी करना बहुत आसान होती है, कभी बहुत मुश्किल होती है। वो जो मुश्किल होती है और उस दिन हम छुट्टी कर लेते हैं ना, उस दिन असल में वल वजन यौम इज़न अलहक, उस दिन तो फरिश्ते भी कह देते होंगे अल्लाह आज इसके इस अमल पे इसको जरूर जन्नत देना कि आज बड़े मुश्किल हालात में आई है, आज इसकी जान पे बनी हुई थी, इसका बच्चा भी था बीमार, इसके लिए मसले थे लेकिन इसने जिम्मेदारी को निभाया। हम अमल हार चुके होते हैं जिससे पहले अल्लाह हमारे दर्जे बुलंद करने वाला होता है। फिर इसी तरह आप देखिए कुछ लोग हैं बचपन से दीनदार माहौल था, किसी दीन के माहौल से थे, ना कोई नाफरमानी देखी ना सुनी, वो भी आज माशाल्लाह नेकियां करते हैं। कुछ ऐसे हैं कि जिन्होंने बारिश का पहला कतरा अपने खानदान से टक्कर, इब्राहिम की नेकियों की कदर क्यों है, क्या बड़ी नेकियां आपने पढ़ी इब्राहिम की, नमाजों का जिक्र है, रोजों का, हज का, लंबी लंबी तस्बीहों का, कुछ भी तो नहीं है। लेकिन वो नफा हनीफ थे, वमाना मिनल मुश्रिकीन, हिजरत थी, कुर्बानी थी। तो लिहाजा किन हालात में आप और मैं नेकी करते हैं इसका ताल्लुक है हमारे दर्जों से। जितनी मुश्किल से नेकी करेंगे उतना ज्यादा अजर मिलेगा। आप सब यहाँ कोर्स कर रहे हैं अल्हम्दुलिल्लाह, जो नहीं कर रहे इस वक्त मेरी इस दुआ से अल्लाह करे वो करना शुरू कर दें सूरत अल-अराफ से। आप सब यहाँ आते हैं, हर एक का आना मुश्किल है, हर एक का एक अजर तो नहीं है। कुछ के शौहर इनको खुद छोड़ के जाते होंगे और कुछ के कहते हैं खबरदार तुम गई तो मैं तुम्हारा रास्ता बंद कर दूंगा। वल वज़्नु यौमइज़िन अल-हक, एक के बच्चे नहीं है, एक के बच्चे हैं, एक ही प्रॉब्लम है, एक माली परेशानियों में, एक जॉब छोड़ के आई है, एक कई मुश्किलात में आई है, याद रखिए, अल्लाह नुक्ता नवाज और लतीफ उल खबीर है। आप अगर इतनी सी भी तकलीफ ज्यादा सहती है ना दूसरे की निस्बत, अल्लाह आपको नंबर ज्यादा देगा। ये जो कॉपियों पेपरों में नंबर लगते हैं, ये कोई नंबर है? कभी आपने दूसरे से सुने किसी के? आपसे भी नहीं दोहराए जाते, ये तो सिर्फ लिखने की चीजें हैं। असल अजर अल्लाह देगा। फिर इस तरह अगली चीज जो इंसान की नेकी को बढ़ाती है, वो क्या है कि अमल किस दर्जे का था। इसको यूं समझें कि दी बेटर एंड बेस्ट। लोग तुम्हारा काम देख रहे होते हैं ना, लेकिन अल्लाह देखता है किस क्वालिटी का। अल्लाह खुद कैसे काम करता है? पूरे मुल्क में क्या आता है, तबारक अल्लज़ी बियदिहि अल-मुल्क व हुवा अला कुल्लि शैइन क़दीर अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला। अहसन दर्जे का अमल करेंगे ना, वही ब्रांडेड अमल, वो जो बड़े बड़े नाम दुनिया के लिए बहुत क्वालिटी कॉन्शियस थे ना, नेकी भी उस दर्जे की करनी है। हर एक अपनी नेकियों को देखे। कोर्स कर रही हूँ तो किस दर्जे का कर रही हूँ, पढ़ा रही हूँ तो किस दर्जे का पढ़ा रही हूँ, हक अदा करती हूँ कि नहीं, नमाज पढ़ते हैं, चले सारे कोर्स तो नहीं करते दुनिया में लोग, नमाजें तो सारी पढ़ते हैं, किस दर्जे की नमाज थी। हदीस में आता है कि जो नमाज इंसान पढ़ता है वो फिर अल्लाह के पास जाती है। किसी को उसकी नमाज का पूरा, किसी का आधा, चौथाई, आठवां हिस्सा अजर मिलता है, यानी इतना सा मिलता है। और कुछ ऐसे हैं कि उनकी नमाज काले रंग के कपड़े में डाल के उसके मुंह पे मार दी जाती है, काली बजंग नमाज रखो, आई डोंट लाइक दिस। आपको कोई गिफ्ट दे तो आप सबर करके रख लें, अगर कोई आपको खराब गिफ्ट दे और बेतकल्फी, तो आप कहते हैं मुझे तुमने क्या दिया, शायद गलती से दे दिया। कोई आपको टूटा हुआ कप दे दे और आपको पता भी है कि उसको पता है, तो आप सोचेंगे इसने मुझे ऐसा दे दिया। हालांकि रख लेना चाहिए, कोई बड़ी बात नहीं है, लेकिन इंसानी नाते से तो हम ऐसे गिफ्ट्स को देखते हैं, कहाँ से लिया, कितने का लिया, तोल तोल के देखते हैं, गिन गिन के देखते हैं, लेकिन अल्लाह को देते हैं तो हम क्या करते हैं। आगे चलिए, कितने हो गए? पांचवे नंबर पे किस चीज पे हमारे वजनों का असर है, ये बड़ा गौर से सुनने का है। क्या कर सकते थे मगर किया क्या। मिसाल देती हूँ कि आपने तो जाहिर कुछ किया, छोटी सी कोई मिसाल दे दें, कोई भी मौका देख लें, जैसे सहाबा ने अल्लाह के रास्ते में दिया बहुत कुछ, दिया किसी ने थोड़ा भी दिया। अबू बकर ने पूरे घर का सामान दिया, उमर ने आधे घर का दिया, और एक सहाबी जो थे वो एक मुट्ठी भर खजूरें सारी रात की मेहनत के बाद ले आए। समझ आ रही है? अब वो मुट्ठी भर खजूरें क्या उस पूरे घर के सामान से ज्यादा ताकत वाली नहीं है? कि अबू बकर के पास तो जो था वो ले आए, कुछ छोड़ा ही नहीं, तो इसके पास तो कुछ था ही नहीं। इसने पहले मेहनत की, कुआं चलाया सारी रात, और फिर उसके बाद खजूरें लेकर आए। तो एक सवाल खुद से किया करें, जब कोई नेकी का मौका है, जो कर रही हो ना क्या इससे ज्यादा कर सकती हो, जो दे रही हो ना क्या इससे ज्यादा दे सकती हो। हम अपनी जात और अल्लाह के दीन के अंदर तकाबुल करें ना, तो हमें अपना ईमान यही दिख जाएगा। हैरत होती है बाज दफा, यकीन करें, गुम हो जाती इंसान की हैरत बाज दफा लोगों के हालात देखकर। हर बंदा अपने कामों को देखे, 9 बजे आ सकती थी, 9:30 क्यों आई, 2:15 तक रुक सकती थी, ब्रेक के बाद उठ के क्यों चली गई। हर बंदा खुद से पूछे, जब कोई नेकी अल्लाह के नाम पे सिर्फ करे ना, उस वक्त खुद से पूछा करे, ये कर सकती थी मैं, ये मेरी औकात है, उसको पता है। और वाकई अगर आपकी वही औकात है तो अल्लाह आपकी बड़ी कदर करेगा। एक मौका था ऐसे ही, आपको जिक्र करते रहते हैं, जब नॉर्वे में हमने जगह ली तो एक जगह फंडिंग थी, तो आपको पता है कि एक छोटी सी बच्ची थी, नॉर्वे में कॉइन्स की कोई वैल्यू नहीं है, और वहां मेरा ख्याल है 50 क्रोन का सबसे छोटा नोट है, उसके नीचे कॉइन्स है। और मैंने देखा है कि लोग जो चीज कॉइन्स में होती है ना, जैसे 20 क्रोन की कोई चीज है लोगों को फ्री लगती है, 10 क्रोन जो भी है, एक ऐसी प्रोग्राम कुछ हो रहा था, तो एक छोटी सी बच्ची जो थी ना, वो लपेट के कागज में लेके आई, तो उसमें एक सिक्का था सिर्फ 20 क्रोन का, यानी आपके हिसाब से 2 पाउंड। तो उसने कहा ये मैंने देना है, उसने अपनी पॉकेट मनी से दिया। तो आपको क्या लगता है ये 2 थे? हो सकता है बहुत सारों के 2000 से भी बढ़ जाए। तो लिहाजा ये ना देखा करें क्या कर रही हो, दूसरों का भी ना देखा करें, और इसका ऑपोजिट भी ले लें। आपने 5 दिए, दूसरे ने 50 दिए, आपको तो वो 50 दिए नहीं, आपको 10 थे, आपने 5 दे दिए, 50% दे दिए। जिसने 50 दिए उसके पास 5000 था, उसने सिर्फ उसका कुछ % दिया। तो कोई किसी को ना जज करे, ये वो आयत है जिसमें सिर्फ और सिर्फ अपने आप को फिट करना है। اس لیے کہ اللہ تعالیٰ کی نظر انسان کے اوپر ہے. پھر اسی طرح جہاد, محنت کتنی کی, سٹرگل, ہجرت, قربانی کتنی دی. پھر اسی طرح آپ دیکھیے کہ ایک اور چیز جو انسان کی نیکی کو بڑھاتی ہے یا گھٹاتی ہے, انسان کی طبیعت. تھوڑا سا سمجھ لیں اس کو. کچھ لوگ فطرتن بڑے سادہ لوگ ہوتے ہیں, نہ پہننے کا شوق, نہ اوڑھنے کا شوق, نہ گانوں کا شوق, کچھ بھی نہیں. بچپن سے کچھ بچیاں ایسی ہوتی ہیں نا, بڑی بیوی سی, آرام سے ماؤں کے پیچھے ہوتی. ماں کہتی ہیں اس نے 8 سال کی عمر میں اسکارف بھی پہن لیا, نمازیں بھی شروع کر دی, گانے بھی نہیں سنتی, فلمیں بھی نہیں دیکھتی. ایسے کچھ کردار ہے نا. ایک وہ بچی جو بڑی ہوئی, جوان ہوئی, اور ایک بڑی چلبلی تھی, شروع سے ہی اچھلتی کودتی اور پہننے اوڑھنے اور ہر اس چیز کا شوق تھا جو کہ حدوں سے بھی بعض دفعہ گزر جاتی ہے. اور بعض دفعہ پہننے اوڑھنے میں بھی حدوں سے گزر جاتے ہیں, ہمیں پتہ ہی نہیں لگتا کہ ہم کر کیا رہے ہیں, ہوتا نا. اب وہ بندہ جس کے اندر رجحان ہی نہیں تھا گناہ کا, کسی بھی گناہ کا, گانا نہیں سنتی تھی جو سنتا تھا, اور ایک وہ جو سب کچھ کرتا تھا, پتا چلا کہ اللہ تو کچھ اور چاہتا ہے, تو کس کا اجر زیادہ ہوگا؟ دوسرے کا زیادہ ہوگا. تو اپنے میلان کو دیکھیے ہم کدھر ہیں. کچھ لوگ ان کو صبح اٹھنا کچھ مشکل نہیں لگتا, یوں چمکتے ہوئے اٹھ جاتے ہیں. کچھ کے لیے صبح اٹھنا ہی سب سے بڑی موت ہے. تو وہ جو بعد والا اٹھے گا اس کا اجر پہلے سے زیادہ ہے. کچھ کو صدقہ کرنا بہت آسان لگتا ہے, کچھ کا دل بڑا گھٹتا ہے مال پہ. کچھ کو روزہ رکھنا بہت آسان لگتا ہے, کچھ کو بہت مشکل لگتا ہے. تو بندے کا رجحان ہے. پھر اس کے بعد ساتویں چیز کیا ہے؟ فرائض. فرائض کا وزن نوافل سے بہت زیادہ ہے. اللہ تعالیٰ پہلے آپ کے میرے فرض دیکھے گا, اس کی کمی سنتوں سے پوری کرے گا, پھر اس کی کمی نفلوں سے پوری کرے گا. پھر اسی طرح اگلی چیز کیا ہے؟ حسن اخلاق. اعمال میں بندے کے جس چیز کا سب سے زیادہ وزن ہے نا, وہ اس کا گڈ کریکٹر ہے, کردار, اخلاق, کہ وہ اتنے تو نہیں کرتا, برائیاں تو نہیں کرتا, اس طرح تو نہیں دوسروں کے ساتھ کرتا. پھر اسی طرح علم, علم کا بہت وزن ہے. اللہ نے بھی کہا نا کہ ہم علم کی بنیاد پہ فیصلے کریں گے. پورا قرآن آپ نے غلطیوں سے بھرا ہوا پڑھا, کسی محفل میں گئے 2-3 سپارے پڑھ دیے ان کو, اور ایک وہ جگہ جہاں جا کے صرف ایک ہی رکوع اسی کو سمجھتے رہے, پڑھتے رہے اسی کی تجوید, تو کس کا اجر زیادہ ہوگا؟ اس سے ایک رکوع کا زیادہ ہوگا. پھر اسی طرح دیکھیے, خاموش رہنا, نجا من سمت. کبھی بولنا نیکی ہے نا, تو کبھی خاموش رہنا نیکی ہے. کچھ ایسے موقع ہوتے ہیں جب ہم بڑ 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 نہ بولے تو بہت زیادہ اجر ہوتا ہے. دنیا میں بھی لوگ اس کو پسند کرتے ہیں جو نہیں بولتا. ہم کتنا بولتے ہیں. ایک چھوٹی سی پریکٹس کرنا چاہتے ہیں, ہم کرواتے ہیں لیکن آپ کو بھی کرا دیتے ہیں. سائلنٹ ٹائم, جس کو بچوں کی زبان میں کیا کہتے ہیں, زپ ٹائم. یہاں خاموش رہنا بھی سکھاتے ہیں ہم آپ کو. کل کی بریک میں کوئی کسی سے کوئی بات نہ کرے, صرف ذکر, نماز اور کھانا. ٹھیک ہے, یہ پھر آپ سب نے اپنی رپورٹ خود بنانی ہے. پھر اس طرح کچھ نیکیاں, کلیمتانی, خفیفتانی, علی اللسانی, وثقیلتانی فی المیزانی, وخبیبتانی الی الرحمانی. اور وہ کیا ہے؟ سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. یہ بخاری کی روایت کا خلاصہ ہے کہ دو کلمے زبان پہ بڑے ہلکے, نام اعمال میں بڑے وزنی, اور رحمان کو بڑے پیارے ہیں, اور وہ سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. ہوتا کیا کہ اسے جنت میں درخت اگتے ہیں. تو جب خاموش ہوتا ہے انسان تو ذکر کرتا ہے. ٹھیک ہے, تو بہرحال اسی طرح کچھ اور نیکیاں جو آپ بعد میں انشاءاللہ اس لیکچر سے بھی سننا چاہیں تو سنیے. جنازے کے ساتھ جانا, اس کو 2 قراءت اجر ملتا ہے, ایک نماز پڑھنے والے کو اور ایک جنازے تک جانے والے کو. بعض دفعہ ہم لوگوں کے جنازے میں نہیں جاتے, کہتے ہیں کلوں میں جائیں گے, وہاں سب سے ملاقات ہو جائے گی, کھانا بھی ملے گا. تو بعض دفعہ آپ دیکھیے ہم اپنی نہ سمجھی سے اپنی نیکیوں کے مواقع ضائع کر دیتے ہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اپنی نیکیوں کی قدر کرنے کی توفیق عطا فرمائے. اللہ سے دعا کرتے ہیں کہ جو پڑھتے ہیں اس کو سمجھے. اگلا قصہ جو ہے وہ آدم اور ابلیس کا. اب آپ بالکل اس وقت ایک کہانی سننے والے بچے کی طرح آ جائیں اور اپنے اوپر لے کے دیکھیے کہ کس طریقے سے اللہ سبحانہ تعالیٰ نے ہماری تخلیق کا ذکر قرآن میں کیا, اور ہم واقعی کتنی عزت پاتے ہیں اللہ تعالیٰ سے. واقعہ پورا جو ہے وہ کافی طویل ہے, لیکن تھوڑا سا اس کا ذکر کر دیتی ہوں شروع سے, پھر انشاءاللہ چلیں گے. دیکھیے گا آیت نمبر 10. وَلَقَدْ مَكَّنَّاكُمْ فِي الْأَرْضِ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ قَلِيلًا مَا تَشْكُرُونَ. اور دیکھو انسانوں, ہم نے تمہیں زمین میں رہنے کی جگہ دی، ٹھکانہ دیا، اور اس میں تمہارے لیے معاش کے سارے سامان رکھ دیے، لیکن تمہارا حال کیا ہے؟ قلیلم ما تشکرون، مگر بہت ہی کم ہے جو تم شکر کرتے ہو. یا پھر دوسرا بھی ترجمہ اس کا بالکل ٹھیک ہے کہ بہت تھوڑے ہو جو تم شکر کرتے ہو، یعنی شکر بھی تھوڑا ہے جو کرتے ہو اور تھوڑے ہی ہو جو شکر بھی کرتے ہو، تھوڑا شکر بھی تھوڑے ہی کرتے ہو. دل نہیں چاہ رہا کہ سر چھپا لیں، زمین میں سر چھپا لیں. اگر انسان شرمندہ ہونا چاہے نا تو اس آیت کو پڑھ کے شرمندہ ہو جائے. قلیلم ما تشکرون، کتنا تھوڑا شکر کرتے ہو. اللہ تعالیٰ انسان کی زمین پہ آبادی کا ذکر کرتے ہیں. یہاں لفظ آئے مکناکم، مکنا یو مکنو تمکین، اردو میں سے ملتا ہوا لفظ سنتے ہیں، مکان، مالک مکان، ٹھیک ہے، امکان کا لفظ بھی اسی سے ہے. لیکن یہاں اگر آپ دیکھیں گے نا، مکناکم فی الارضی، مکنا کے بعد جہاں فی آ رہا ہے، ٹھیک ہے، عربی زبان کا رول کیا ہے کہ کچھ لفظوں کے بعد کچھ ایسے پریپوزیشنز آتے ہیں کہ معنی بدل جاتا ہے. جیسے مثلا مکنا کے بعد الا آ جائے، الا تو مراد کیا ہوتا ہے؟ اقتدار دیا، ٹھیک ہے. یہاں جو معنی ہے نا وہ آباد کرنے کا، تمہیں اس زمین میں آباد کیا. کس کو کہا جا رہا ہے؟ دو معنی اس کے لکھ لیجئے. نمبر ایک، مکہ والوں کو کہا جا رہا ہے کہ تمہیں ہم نے مکہ میں رہتے ہوئے پوری دنیا کا اقتدار دے دیا، ہدایت کا سورس تمہارے پاس بھیج دیا. اور اگر دیکھا جائے تو کم سے مراد تمام انسان ہے. لفظ معیش جو ہے یہ معیشت ان کی جمع ہے، عین یا شین یا عین حمزہ شین، آشا یا ایشو کہتے ہیں رہنے کو. اسی سے پھر معیشت، معاشرت اور اس طرح کی چیزیں موجود ہیں. یہاں مراد کیا ہے کہ اللہ نے تمہیں پیدا کر کے بھوکا نہیں چھوڑا. تم لوگوں کو تو ہر وقت یہ دھڑکا لگا رہتا ہے نا کہ زمین کے وسائل ختم ہو رہے ہیں، انسان چلے جائیں گے، بجلی نہیں ہے، پانی ختم ہوگا، یہ ہوگا وہ ہوگا، لیکن تمہیں یہ نہیں پتا کہ اللہ کے خزانے کیسے بڑھتے جا رہے ہیں. سورۃ طٰہٰ میں ہم انشاءاللہ ایک آیت پڑھیں گے جس میں اس موضوع پہ بڑی ڈیٹیل سے ہم بات اکثر کرتے ہوتے ہیں کہ دنیا میں اللہ نے ہر چیز بے قدر ایک اندازے سے پیدا کی ہے. دیکھیں، یہ ہو سکتا تھا نا کہ جتنی گندم ہے وہ ساری بوریوں میں ڈال کے شروع میں دنیا میں دے دی جاتی، کیا ہوتا؟ نمبر ایک کے بعد میں خراب ہو جاتی، بچتی. اور دوسری ہوتا ہے کہ پہلے لوگ زیادہ ہونے کی وجہ سے ضائع کرتے، بعد والے لوگ بھوکے مرتے. اللہ نے زمین میں ایک ایک دانا ڈال کے اس کی حفاظت کروا دی، سارا پانی ایک ہی دفعہ دنیا میں اتار دیا جاتا. نہیں دیا نا ایسا، تھوڑا تھوڑا، جیسے جیسے انسان دنیا میں آ رہے ہیں چیزیں آ رہی ہیں. پھر آپ دیکھیے کہ پہلے صرف تیل تھا جو جلتا تھا، پھر آہستہ آہستہ جلنے کے لیے سوئی گیس آ گئی. آپ دیکھیے اٹامک انرجی، سولر انرجی اور کیا کچھ قسم کی چیزیں. آپ اور کچھ نہ دیکھیں، صرف اپنے کچن کو دیکھیں. کچن میں آپ دیکھیے کہ پہلے لوگ کیا جلاتے تھے؟ لکڑیاں، پھر تیل مٹی کا، پھر اس کے بعد گیس کے سلنڈر، پھر کیا ہوا؟ سوئی گیس پائپوں میں آ گئی، اب کیا؟ مائکرو ویو. اور اب کیا سب سے لیٹسٹ کیا ہے؟ ہیلوجین اوون. نہ جلتا ہے نہ آگ، لیکن آپ کا کھانا منٹوں میں تیار. سوچا آپ نے، صرف ایک بلب کے ساتھ کھانا پکتا ہے. تو یہ اللہ سبحانہ تعالیٰ کی قدرت ہے کہ اس نے ہم سب کے لیے سب کچھ پیدا کیا ہوا ہے. کرو کیا؟ شکر کرو، ان چیزوں میں نہ کھو جاؤ. ہمیں اگر دنیا کی چیزیں زیادہ مل بھی جائیں ہم پھر انہیں کو پوچھتے رہتے ہیں، کہتے نہیں آ نہیں سکتے، پھر کچن کا کام بہت ہے، دن میں تین دفعہ کھانا پکانا، پھر صاف کرنا، کھلائیے پلائیے، لیکن شکر بھی کیجئے اس سب کا، نعمتوں کا فائدہ ہو.